लम्बी खेल देखी केसर महलसम्म।
माया गरेर हो वा ईर्ष्याले हो, कहिलेकाहीँ साथीहरू भन्छन् धेरै काम नगर, धेरै तनाव लियो भने हृदयघात होला। कोही व्यङ्ग्य गर्दै भन्छन् मरेपछि लिएर जानु के छ र। कोही इष्टमित्र भन्छन् अरूको आँखा लाग्ने किसिमले काम नगर, आफ्नो भएको व्यापारलाई सम्हालेर मात्र बसे पुग्दैन, कति नयाँ नयाँ कुरा गर्नुपर्ने। कतिपय भनाइहरू जानेर वा नजानेर स्नेह र मायाले आएका होलान्, र कसैले भने आफ्नो मनभित्रको जलनलाई सभ्य भाषामा पोखेका पनि होलान्। काम वा उद्योगको विस्तार पैसा कमाउनका लागि मात्र होइन, मनको सन्तोषका लागि पनि गरिन्छ। उद्योग धन्दा पनि एक किसिमको पेसा हो, सेवा हो, र अझ भन्नुपर्दा देशभक्ति पनि हो। चित्रकारले चित्र कोरे जस्तै, कविले कविता रचे जस्तै, फिल्म निर्माताले फिल्म बनाए जस्तै, उद्यमी पनि उद्योग गरेर कहिले थाक्दैन। मनमा सोच भएका, दिमागमा सपना बोकेका सृजनशील पेसागत मानिसहरूको लक्ष्यको सीमा नै हुँदैन। कवि, फिल्म निर्माता, पेसेवर खेलाडी एकपछि अर्को सफलता प्राप्त गर्न निरन्तर लागिरहे जस्तै, उद्योग धन्दा विस्तार गर्नु पनि एउटा त्यस्तै चाखको विषय हो। मैले कुनै पनि नयाँ काम पैसा कमाउँछु भन्ने एकमात्र उद्देश्यले गरेकै छैन, सधैँ चुनौतीका रूपमा हेर्ने गरेको छु हरेक कामलाई। हो, मेरो इच्छा पैसा कमाउने भन्दा इज्जत कमाउनेतिर बढी ढल्किएको छ। यदि पैसा मात्र कमाउने हो भने मैले आफ्नो एउटै होटेलमा मात्र बढी ध्यान दिएको भए पनि अहिले भएको आम्दानीभन्दा धेरै जुटाउन सकिन्थ्यो होला। होटेलमा 200 जनाभन्दा बढी पर्यटकहरू बस्छन्, उनीहरूलाई बहालमा साइकल मात्र दियो भने पनि दिनको 1000 रुपियाँ बढी कमाउन सकिन्छ। होटेलभित्रै धेरै पसल थाप्न सकिन्छ। पदयात्राबाट फर्काइएका सेकेन्ड ह्यान्ड टेन्ट र ज्याकेटहरूको व्यापार गर्न सकिन्छ, पदयात्रा सञ्चालन गर्न सकिन्छ। तर मैले त्यसो कहिले गरिनँ, अझ रेस्टुरेन्ट समेत अरूलाई चलाउन दिएँ। यदि म 24 घन्टा होटेलभित्र बसेर कहाँबाट कसरी बढी पैसा कमाउन सकिन्छ, खर्च कसरी घटाउने आदि इत्यादि हिसाब किताबमा मात्र अल्झिरहने हो भने मेरो दिमागको सृजनशीलता खत्तम हुन्छ र अरू काम गर्न म असमर्थ हुनेछु। त्यस्तो जिन्दगी के जिन्दगी। सबै उद्यमी व्यापारी हुन सक्छन्, तर सबै व्यापारी उद्यमी बन्न सक्दैनन्। उद्यमीहरू आफ्नो व्यापारको सङ्कीर्ण घेरामा मात्र बाँच्न चाहन्नन्। उनीहरू आत्मसन्तुष्टिका लागि अन्य उद्योग विस्तारका साथसाथै आफ्नो व्यापारसित संलग्न नभएका अन्य समाज उपयोगी विधा र क्षेत्रहरूमा पनि काम गर्न रुचाउँछन्। ममा सायद उद्यमीको केही अंश र भाव होला। नेपालमा नयाँ नयाँ काम गरेर इज्जतका लागि सफलता हासिल गर्न खोज्ने उद्यमीहरू धेरै छन्, तर उनीहरूको उद्यमशीलतालाई हामी प्रशंसा गर्न चाहँदैनौँ। हुलासचन्द्र गोल्छा र मणिहर्ष ज्योतिहरूलाई पैसा मात्र कमाउने इच्छा भएको भए एउटै मात्र उद्योगमा केन्द्रित भएर बस्थे होलान्, विभिन्न क्षेत्रमा हात हाल्दैनथे होलान्। समाजमा काम गर्न सक्ने उद्योगी एवं बुद्धिजीवीहरूलाई प्रोत्साहन गरेर उनीहरूलाई प्रयोग गरी उद्योग र विकासका अरू पाटाहरू खोल्न दिनुपर्छ। नेपालमा कुखुरी कहाँ बाँच्ने मानिसहरू धेरै छन्, तर फुल पार्ने चाहिँ कम। बच्चैदेखिका मेरा एकजना साथी भेट्नासाथ व्यङ्ग्यात्मक तरिकाले भनिहाल्छन्, मेरो जिन्दगी त तिम्रो जस्तो तनावग्रस्त छैन बा, एकदम आनन्द, कुनै टेन्सनै छैन। बिहान भात खाएर पसल बस्छु अनि बेलुकी भात खाएर आरामले मस्त निन्द्रामा सुत्न जान्छु। यो कुरा यदि डोल्पामा बस्ने डोल्पालीले भनेको भए विश्वास गर्थेँ, तर उनको त्यो कथन मलाई पटक्कै विश्वास लाग्दैन। श्रीमतीको जीवभरि सुनै सुनको गहनाले ढपक्क ढाकेर आफू र आफ्नो परिवारको लागि जति पनि पैसा खर्च गर्न सक्ने, तर समाज सेवाका लागि भने एक पैसा ननिकाल्ने 90 किलोको वजनदार जीव बोकेको त्यो व्यक्तिले जब सुख र आनन्दको भाषण छाड्छ, मलाई त ऊ पाखण्डी जस्तो लाग्छ। आफूलाई सधैँ सन्तुष्ट र सुखी भनेर हिँड्ने मेरा एक अर्का धनाढ्य मित्रले आफ्नै छोरीको बिहे गर्दा मुख हेर्ने दिन सबै आगन्तुकलाई देखाएर छोरीलाई हिराको माला लगाइदिएका थिए। धनको त्यो अभद्र प्रदर्शनी देखेर म आफूलाई लाज लागेको थियो। त्यसबेला मैले मनमा प्रतिज्ञा गरेको थिएँ, म मेरी छोरीको विवाह नित बेही पाराले गर्छु। साँच्चै मेरी छोरीको विवाह तय भयो। मेरा ती मित्रको त्यो देखावटी घटना झल्झली याद आएपछि मैले छोरीलाई एकान्तमा बोलाएर ती साथीको कुरा सुनाएँ र भने, तिम्रो बिहेमा म धेरै मानिसहरूलाई बोलाउँदिन र मुख हेर्ने कार्यक्रम पनि साधारण तरिकाले मात्र गर्छु है। छोरीलाई मेरो प्रस्ताव मन पर्यो, तर मेरी दिदी र श्रीमती सुशीलाले भने विरोध गरे। दिदीले भन्नुभयो, आमा नभएकी छोरीको बिहेमा जे पाए नगर है। फेरि मेरी श्रीमतीले पनि थपिन्, सौतिनी आमा भएको कारणले छोरीको बिहेमा पैसा बचायो भन्लान् नि। तर छोरीको सहमति पाएपछि मैले सीमित पाहुनालाई मात्र बोलाएर विवाह सम्पन्न गरेँ। किन हो कुन्नी, म वायात कामलाई ठुलो ठुलो हेरिरहन सक्दिनँ। 20 वर्ष पहिले भोटाहिटीमा सबवे बनाउने काम भइरहेको थियो। बाटो खन्ने ठाउँमा लिच्छवीकालीन ढुङ्गे धारा भेटिएको रहेछ। तर पुरातात्विक महत्त्वको दुर्लभ सम्पदाको प्रतीक त्यो धारालाई फुटाउन खोज्दै रहेछन् ठेकेदारहरू। अरू देशमा पुरातात्विक महत्त्वका वस्तुहरू खोजतलास गर्न ठुलो धनराशि खर्च गरी उत्खनन गर्छन्, तर हाम्रो मुलुकमा बाटो खन्दा खन्दै अकस्मात फेला परेका 1600 वर्ष पुराना ती बहुमूल्य पुरातात्विक वस्तुहरूको महत्त्व बुझिएन। त्यसबेला म नेपाल सम्पदा सङ्घको अध्यक्ष पनि थिएँ। मैले त्यसमा विरोध जनाउँदै विज्ञप्ति निकालेँ। भोटाहिटीको ऐतिहासिक मूल ढुङ्गे धारालाई बचाउने प्रयासमा आफ्नो तर्फबाट ₹10,000 चन्दा दिन्छु र अरू थप चन्दा पनि उठाइदिन्छु भन्ने प्रतिबद्धता पनि जाहेर गरेको थिएँ। गोर्खापत्रका तत्कालीन अध्यक्ष नगेन्द्र शर्माले मेरो विज्ञप्तिलाई महत्त्वका साथ पहिलो पेजमा त्यो पनि बक्स न्युज बनाएर छापे। तत्पश्चात भोटाहिटीको ढुङ्गे धारा बचाउन चेतनाको लहर आउन थाल्यो। सबवे बनाउन खोजिएको ठाउँमा भोटाहिटीको ढुङ्गे धारालाई सुनधारा जस्तै खुल्ला राखी संरक्षण गर्दै आकाशीय पुल बनाउने प्रस्ताव दिएको थिएँ मैले। त्यो प्रस्तावमा पुरानो काठमाडौँभित्र पस्न पाटन ढोकाको जस्तै भोटाहिटीमा ढोका राख्ने अनि त्यस बेलाका पार्क रेस्टुरेन्ट र त्यहाँका सटरवाला पसलहरू भत्काएर रत्न पार्क र रानी पोखरी जोड्ने बीचमा बटुवाहरू मात्र हिँड्ने बाटो बनाउने सुझाव समेत नगर पञ्चायतलाई दिएको थिएँ। त्यस बेलाका नगर पञ्चहरू सक्रिय भइदिएका भए त्यो मेरो प्रस्ताव त्यसै बेला नै पास हुने थियो। म बोर भएर बस्नै सक्दिनँ। केही समय पायो भने मन कुनै न कुनै सोचमा डुबिहाल्थेँ। कुरा हो सन् 1996 म विद्युत प्राधिकरणबाट सिंहदरबार जाँदा भद्रकालीसम्मको बाटो पार गर्न झन्डै आधा घन्टा लागेको थियो। बाटोभरि बस, विक्रम टेम्पो र अन्य थुप्रै गाडीहरू जथाभावी गुडिरहेका थिए। थोत्रा गाडीको धुवाँले आँखा पुरिरहेको थियो। आधा किलोमिटर बाटोमा मोटर हाँक्न मलाई आधा घन्टा जति लागेछ। ट्राफिक जाममा गाडी हाँक्दा हाँक्दै मेरो मनमा एउटा विचार फुर्यो। टुँडीखेलको वरिपरि लथालिङ्ग त्यसै खेर गइरहेको जग्गामा पेटी सारेर सडक चौडा किन नपार्ने? टुँडीखेल र फुटपाथ बिचको त्यो प्रति जग्गामा कहीँ पिसा फेरिराखेका, कहीँ छाडा साँडेहरू निर्विघ्न रूपमा बसिराखेका, कहीँ ज्योतिषीहरूले टट्टु र पट्टु प्रयोग गरी राशिफल हेरिराखेका, जता हेऱ्यो त्यतै लथालिङ्ग। राष्ट्रकै एउटा महत्त्वपूर्ण ल्यान्डमार्क भएको हुँदा टुँडीखेललाई भौतिक दृष्टिकोणले पनि राम्रो बनाउनु पर्ने आवश्यकता हुन्छ। नाकैमा फोहोर भयो भने जिउभरि जति साबुन दलेर नुहाए पनि अर्थ रहँदैन भने जस्तै टुँडीखेल वास्तवमा राजधानीको मुटु हो। सम्पूर्ण सवारीका साधनहरू दिनको एकचोटि टुँडीखेलको बाटोमा आवत जावत नगरी सुखै छैन। नेपाल भ्रमण वर्षको मौका छोपी मैले 1.5 करोड रुपियाँमा 3 महिनाभित्र काठमाडौँको कायापलट भनी बाटो चौडा गर्ने एउटा प्रस्ताव काठमाडौँ नगरपालिका र योजना आयोगमा प्रस्तुत गरे। पछि निर्णय गर्ने बेला सार्वजनिक जग्गा मासेर विकास गर्नु हुँदैन भनी मेरो प्रस्ताव लत्याइदिए। टुँडीखेल एउटा ऐतिहासिक सम्पदा हो, अझ एउटा महत्त्वपूर्ण राष्ट्रिय धरोहर पनि हो, जसको भौतिक स्वरूपले राजधानीको मुहारमा टिका लगाई यसको आकर्षण बढाउँछ। त्यस्तो स्थानमा उपेक्षित रूपमा फ्याँकिएको 15 फिटे सार्वजनिक जग्गा समेटेर टुँडीखेलको काँचुली फेर्ने संरक्षणमुखी विकासको अवधारणालाई राष्ट्रिय योजना आयोगले बुझ्दैनन् भने अरू कसले बुझ्ने? सहरभित्र संरक्षण विकासका लागि हुनुपर्छ अनि प्राकृतिक स्थलमा विकास संरक्षणका लागि। आँखा चिम्लेर न संरक्षण गरिन्छ न त विकास नै। दिगो विकास गर्ने हो भने पर्यावरण र अर्थतन्त्र अर्थात् इकोलोजी र इकोनोमीको भाषा एउटै हुनुपर्छ। जहाँसम्म मेरो आफ्नो दृष्टिकोणको कुरा छ, म न खिया लागेको संरक्षणविद हुँ न त अन्धो विकास प्रेमी नै। म एउटा व्यवहारिक संरक्षणविद हुँ जो संस्कृतिलाई एउटा निर्मल जलकुण्डका रूपमा हेर्न चाहन्छ। त्यस पोखरीमा कहीँ न कहीँबाट ताजा पानी आइरहनुपर्छ र बासी पानी कहीँ न कहीँबाट गइरहनुपर्छ, अन्यथा त्यो पोखरी सुकेर जान्छ। समय सापेक्ष परिवर्तनलाई हृदयङ्गम गरी राम्रा राम्रा कुराहरू ग्रहण गर्दै नराम्रा अन्धविश्वास र परम्परालाई पन्छाउँदै जानु नै संरक्षण हो। पृथ्वीराज लिगल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर आएपछि टुँडीखेल चौडा पार्ने प्रस्ताव मैले उहाँलाई पनि दिएँ। प्रस्तावना हेर्नासाथ मभन्दा बढी उहाँ उत्तेजित हुनुभयो र भन्नुभयो, ल साक्यजी, तपाईँले गजबको प्रस्तावना ल्याउनु भयो, यसो गर्न सकियो भने त गजब भइहाल्यो नि। उहाँले टुँडीखेल परियोजनाका निमित्त पहिलो चरणको लागि आवश्यक रकम जुटाइदिने आश्वासन पनि दिनुभयो। मैले यही कुरा काठमाडौँका तात्कालीन मेयर पिएल सिंहसित पनि गरेँ। उनी धेरै मिलनसार र इमानदार थिए, तर काम गर्न गराउन चाहिँ नसक्ने। उनलाई त्यो प्रस्तावना त मन पर्यो, तर उनका अधिकृतहरूले नै उनलाई घुमाइदिइहाल्थे। पछि केशव स्थापित मेयर भएर आएपछि नेपाल भ्रमण वर्षकै समयमा उनले जोडतोडका साथ काम थालिहाले। हुन त म प्रकृतिविद हुँ, तर नेपाल सम्पदा सङ्घको अध्यक्ष भई काम गरेको हुँदा सम्पदामा मेरो धेरै रुचि बढ्यो। सांस्कृतिक सम्पदाका दृष्टिकोणले हामी सौभाग्यशाली पनि हौँ र दुर्भाग्यशाली पनि। सौभाग्यशाली यो मानेमा कि हामीसित अनगिन्ती दुर्लभ विलक्षण कलाकृतिहरू छन्, तर दुर्भाग्यवश हामी यति गरिब छौँ कि हामी आफ्ना सम्पदाहरू आफैले बचाउन सकिरहेका छैनौँ। तैपनि चाह्यौँ भने हामी धेरै गर्न सक्छौँ। नेपाल भ्रमण वर्ष ताका एक दिन म मेरो नक्साल घरबाट दरबार मार्ग हुँदै थमेलतिर गइरहेको थिएँ। केशर महलको उत्तर पश्चिमपट्टि ठुलो पर्खालसँग जोडिएको पुरानो शैलीको घर चार पाँचजना ज्यामीहरू मिलेर ठुल्ठुला घनले फुटाइरहेका थिए। के भत्काइरहेको होला भनी कौतूहलवश पर्खाल चढी भित्र हेर्न जाँदा केशर महलको राणाकालीन भवनका छतमा बुर्जाहरू भत्काइराखेका पो रहेछन्। पाको इँटाको धुलो र चुन मिसाएको वज्रले बनाएको त्यो बुर्जा यति बलियो थियो कि छिनो राखी घनले हान्दा पनि प्ल्याक प्ल्याक आगोका झिल्काल निस्कन्थे। मैले ज्यामीहरूलाई सोधेँ, यो के गर्न लागेको? उनीहरूले भने, यहाँ सटर बनाइँदैछ। म त तिन छक्क परेँ त्यो अन्धविकासको प्रयास देखेर। त्यस्तो राम्रो भवन भत्काएर फेरि अर्को सटर? कहाँबाट आयो यो सटरको लहर काठमाडौँमा? केशर महलको भवन भत्काउने काम रोक्न मैले तुरुन्तै तत्कालीन पर्यटन सचिव दिपेन्द्र पुरुष ढकाल र शिक्षा मन्त्री अर्जुन नरसिंह केसीलाई फोन गरेँ र केशर महलभित्रको उपेक्षित बगैँचालाई भ्रमण वर्ष बगैँचाको रूपमा भ्रमण वर्षकै समयमा बनाउन आग्रह गरे। त्यति राम्रो बगैँचालाई पार्कको रूपमा खोल्न सकेको भए आर्थिक उपार्जन समेत गरी बगैँचा मात्र होइन राष्ट्रको महत्त्वपूर्ण केशर पुस्तकालयलाई समेत व्यवस्थित गर्न सकिन्थ्यो। अर्जुन नरसिंह केसीले कुरा बुझिहाले। अर्जुन नरसिंह केसीको त्यही कुरा राम्रो लाग्छ मलाई। उनी जुनसुकै कुरा पनि चाँडै बुझ्छन्। तुरुन्तै भवन भत्काउने कार्य रोकियो। पछि त्यो बगैँचालाई केशर शमशेरको पालामा जसरी निर्माण गरिएको थियो त्यही स्वरूपमा संरक्षण गरी सार्वजनिक बगैँचाको रूपमा खोल्ने निर्णय भयो, जसलाई आज हामी स्वप्न बगैँचा भनेर चिन्छौँ।